بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد بسم الله الرحمن الرحيم میرے محترم بزرگوں اور بھائیوں اللہ جل شانہ کا مبارک ارشاد ہے یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا کہ ایمان والو اپنے آپ کو اور اپنے گھر والوں کو دوزخ کی آگ سے بچاؤ اپنے آپ کو بھی دوزخ کی آگ سے بچاؤ اور اپنے گھر والوں کو بھی دوزخ کی آگ سے بچاؤ تو دوزخ کی آگ سے ہم بچ جائیں اور ہمارے گھر والے بھی بچ جائیں یہ ہماری ذمہ داری ہے اللہ تعالیٰ نے ہم سے اس کا مطالبہ کیا ہے انسان اپنی زندگی میں جو بھی عمل کرتا ہے یا تو یہ عمل اسے جنت لے کے جا رہا ہوتا ہے یا دوزخ اس کا ہر قدم جو اٹھتا ہے یہ جنت جا رہا ہے یا دوزخ جا رہا ہے تو اگر اس کا کوئی قدم اللہ تعالیٰ کے پسند کے مطابق ہے اللہ کی رضا اور خوشنودی کے مطابق ہے تو یہ قدم جنت چلا جائے گا اس کا یہ کام جنت میں اس کو لے جانے والا ہوگا اور اگر اس کا یہ قدم اللہ کی نافرمانی میں اٹھا گناہ میں اٹھا حرام کے لیے اٹھا تو یہ قدم اس کو دوزخ میں لے کے جائے گا جو آج کا ہمارا دن گزرا ہے یا اس میں ہم نے جنت بنائی یا دوزخ بنائی آج کا دن ہمارا گزر گیا یا تو ہم نے اس میں جنت کو خریدا یا ہم نے دوزخ کو خریدا ہر آدمی نے انسان کی زندگی کا ایک ایک وقت نوٹ ہو رہا ہے ایک عورت نے صبح سے شام تک گھر کے اندر زندگی گزاری یا تو اس نے دوزخ بنا لی یا جنت بنا لی شوہر کو راضی کیا اور خوش کیا تو اس کی جنت بن گئی اور شوہر کو ناراض کیا تو اس کی دوزخ بن گئی ہر آدمی کی جو زندگی ہے صبح سے شام تک یہ زندگی یا یہ دوزخ بنا رہا ہے یا یہ جنت بنا رہا ہے انسان کا ہر قدم دیکھیں اللہ پاک نے ہمیں کیسے ڈرایا اور فرمایا کہ اے ایمان والو بچاؤ اپنے آپ کو دوزخ کی آگ سے اب دوزخ کی آگ ہمیں نظر آ رہی ہے نظر آ رہی ہے آپ کو کسی کو نظر آتی ہے نظر تو نہیں آتی ہے اور اللہ پاک فرما رہے ہیں کہ دوزخ کی آگ سے اپنے آپ کو بچاؤ یعنی اللہ پاک یہ فرمانا چاہتے ہیں کہ گناہوں سے اپنے آپ کو بچاؤ جو گناہ تمہیں دوزخ میں لے جائیں گے لیکن اللہ تعالیٰ نے اس گناہ کا تذکرہ نہیں کیا بلکہ اس گناہ کی سزا کا تذکرہ کیا کہ اس گناہ پہ سزا ملنے والی ہے اور وہ دوزخ کی سزا ہے وہ آگ ہے وہ آگ کا ایندھن یہ انسان بنے گا تو اس سے اللہ پاک نے ڈرایا گویا گناہ یہ گناہ نہیں ہے یہ آگ ہے ہر گناہ کو آگ سمجھے یہ جو ایک انسان کے پیٹ میں لقمہ جا رہا ہے حرام کا یہ لقمہ یہ نہ سمجھے کہ یہ ایک کھانے کا لقمہ ہے یہ آگ ہے یہ پیٹ میں آگ ڈال رہے ہیں یہ رشوت کا پیسہ یہ آگ کا پیسہ ہے یہ سود کا پیسہ یہ آگ ہے یہ آگ ہے جو اس کے پیٹ میں جا رہا ہے چوری کا پیسہ ڈاکے کا پیسہ جھوٹ کا پیسہ دھوکے کا پیسہ خیانت کا پیسہ کسی کو دھوکا دے کر اس سے دو نمبر چیز بیچ دی اور اس سے پیسے لے لیے قرض لے کے پھر اس کو دیا نہیں یہ جتنی بھی حرام پیسہ ہے یہ حرام پیسہ نہیں ہے یہ آگ ہے اللہ تعالیٰ نے اس کو آگ بنایا ہے یہ آگ ہے آگ ایک عورت بے حیائی کا لباس پہن رہی ہے بے حیا لباس ہے بے پردہ لباس ہے جسم اس کا کھلا ہوا ہے سر کھلا ہوا ہے تو یہ آگ کا لباس ہے اس نے پہنا ہے یہ دوزخ کا لباس ہے یہ اپنے جسم کو دوزخ کے لیے تیار کر رہی ہے اس کا ہر قدم بے حیائی کا ہر قدم دوزخ لے جانے والا ہے بے حیائی کا بول ناچنے گانے کے ماحول میں جتنے دیر تک یہ انسان رہا اس نے اپنی دوزخ بنائی ہے اس نے اپنے لیے آگ میں جانے کا بندوبست کیا ہے تو میرے محترم بھائیو اللہ پاک ہمیں دوزخ سے ڈرا رہے ہیں فتقوا النار ایک جگہ اللہ تعالیٰ فرماتے ہیں آگ سے ڈرو دوزخ کی آگ سے ڈرو اور دوزخ کی آگ سے اپنے آپ کو بچاؤ آگ ہے وہ آگ اس سے اپنے آپ کو بچاؤ یہ گناہ اب ایک آدمی نے فجر کی نماز نہیں پڑھی اور اس نے بظاہر نیند پوری کر لی लेकिन इसने करोड़ों बरस की दोजख को खरीद लिया। इसलिए एक नमाज न छोड़ने वाला 2,88,00,000 साल तक दोजख में जलेगा, 2,88,00,000 साल तक चलेगा दोजख की आग में एक नमाज को छोड़ना, चाहे बाद में कजा पड़ भी जाए। अब इसने मजे तो कर लिए, किसी वजह से भी नमाज को छोड़ा, दुकान की वजह से छोड़ा, औरत ने घर के काम काज की वजह से नमाज को छोड़ा, रात को देर से सोए, तकरीब में चले गए और रात को देर से सोए, दफ्तर से देर से आए, देर से सोए, फजर की नमाज का इसने, फजर की नमाज इससे कजा हो गई, तो इसने 2,88,00,000 साल की दोजख खरीदी। कितना बड़ा इसका नुकसान है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मेरा दिल चाहता है कि मैं नमाज के लिए किसी और से कहूं कि वो नमाज पढ़ाए और जाके उन लोगों के घरों को आग लगाऊं जो मस्जिद में नमाज पढ़ने के लिए नहीं आए, क्यों कि कल इनको आग लगेगी, अल्लाह इनको जलाएंगे तो मैं इनको दुनिया में जलाता हूं। आप इतने देखो नाराज हैं, बेनमाजी जो नमाज नहीं पढ़ता आप उससे इतने नाराज हैं कि आप फरमाते हैं कि मैं इसके घर को आग लगाने के लिए तैयार हूं। कौन? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम। बेनमाजी के घर को आप आग लगाने के लिए तैयार हैं। इससे आप अंदाजा लगाएं कि मेरे मोहतरम भाइयों, जिसने नमाज को छोड़ा उसने कितना बड़ा गुनाह किया। हाँ, कितना बड़ा गुनाह किया। और मुसलमान को जिसने गाली दी, ये कितना बड़ा गुनाह है। وَأَمَّا الَّذِينَ فَسَقُوا فَمَأْوَاهُمُ النَّارُ, جو اللہ کا نافرمان ہے, اللہ تعالیٰ فرماتے ہیں, فَمَنْ كَانَ مُؤْمِنًا كَمَنْ كَانَ فَاسِقًا لَا يَسْتَوُونَ, ایمان لا کر کے اللہ کا فرما بردار اور اللہ کا نافرمان یہ برابر نہیں ہے, یہ کبھی بھی برابر نہیں, نماز پڑھنے والا اور نماز نہ پڑھنے والا یہ برابر نہیں ہے اللہ کے یہاں, اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنتوں پہ چلنے والا اور آپ کی سنت کے خلاف زندگی گزارنے والا, یہ دونوں برابر نہیں ہیں, یہ برابر نہیں ہو سکتے. حلال کمانے والا اور حرام کمانے والا برابر نہیں ہے. ماں باپ کا فرما بردار ہے ایک بچہ, اور ایک بچہ ماں باپ کا نافرمان ہے, یہ دونوں برابر نہیں ہے اللہ کے. ایک عورت با پردہ ہے, حیا والی ہے, پاک دامنی کی زندگی گزار رہی ہے, عفت کی, پاکی کی زندگی گزار رہی ہے, گناہوں سے بچتی ہے, اور ایک وہ عورت ہے جو آزاد ہے, اللہ کی نافرمانی, بے حیائی اور یعنی فحاشی والی زندگی گزار رہی ہے, یہ دونوں برابر نہیں ہو سکتے, یہ برابر نہیں ہے اللہ کے یہاں. اما الذین آمنوا وعملوا الصالحات فلہم جنات المأوی نزلم بما کانوا یعملون, ان کا ٹھکانہ باغات ہیں اور ان کے لیے مہمان خانہ جنت ہے, ان کے نیک اعمال کا بدلہ اللہ ان کو اپنا مہمان بنائیں گے, یہ جنت ہی اللہ کا مہمان ہوگا. اللہ پاک اللہ کا مہمان, دنیا میں کوئی کسی بادشاہ کا مہمان بن جائے اس کو کتنے کتنے اس کے مزے ہوتے ہیں, بادشاہ کا مہمان, اور اللہ پاک جو بادشاہوں کا بادشاہ, سارے بادشاہوں کا بادشاہ, ساری کائنات کا خالق اور مالک, اور جنت کا رب, جنت کا بادشاہ, جنت کا اللہ, اس اللہ کا یہ مہمان ہوگا, یہ کتنا بڑا اعزاز, کتنا بڑا اعزاز. ابھی اگر صدر پاکستان کی طرف سے کسی کے لیے کارڈ آ جائے کہ آپ کو ہم نے ایک دعوت میں مدعو کیا ہے, وہ کتنا خوش ہوگا, مجھے صدر پاکستان نے اپنا مہمان بنایا ہے, اور یہ اللہ کا جنتی اللہ کا مہمان ہوگا. وَأَمَّا الَّذِينَ فَسَقُوا فَمَأْوَاهُمُ النَّارُ, اور جو اللہ کا نافرمان ہوگا اس کی سزا دوزخ ہے, گناہ کی سزا دوزخ ہے, اللہ کی نافرمانی کی سزا دوزخ ہے. اللہ تعالیٰ قرآن میں صاف فرماتے ہیں, اِنَّا مِنَ الْمُجْرِمِينَ مُنْتَقِمُونَ, ہم اپنے مجرم سے انتقام لیں گے کہ اس نے ہماری نافرمانی کیوں کی, کیوں ہمارے حکموں کو توڑا, اللہ نہیں چھوڑیں گے. فانتقمنا من الذین اجرموا, اللہ تعالیٰ فرماتے ہیں ہم نے پہلے مجرموں سے انتقام نہیں لیا, ہم نے پہلے مجرموں سے انتقام نہیں لیا, پہلے بھی ہم نے اپنے مجرموں کو نہیں چھوڑا ہے, ہم نہیں چھوڑیں گے. کیسے اللہ ڈرا رہے ہیں. ان ربک لبالمرصاد, اللہ تعالیٰ گھات میں ہے, انتظار میں ہے, شکار کے انتظار میں, کہ کیسا یہ خدا کا نافرمان جو دنیا کے اندر آج خدا سے غافل ہے. اللہ تعالیٰ کی لاٹھی بے آواز ہے, اللہ کے یہاں دیر ہے, اندھیر نگری نہیں ہے. اندھیر نگری نہیں. ایک بادشاہ تھا, اس کا انتقال ہوا, تو جب اس کا جنازہ لایا گیا تو اس کا جنازہ ہل رہا تھا, تو لوگوں نے کہا کہ یہ زندہ ہے. تو کسی اللہ والے نے کہا یہ زندہ نہیں ہے, اس کو قبر کا عذاب دنیا میں شروع ہو گیا ہے. اور اس کی کفن کو کھولا تو اس میں سانپ تھے. انہوں نے بند کر دیا فوراً کہ اس کو قبر کا عذاب دنیا میں شروع ہو گیا. یہ تو خدا کا رحم ہے, کرم ہے کہ خدا کی زمین پہ اللہ اپنے نافرمانوں کو معاف کر دیتے ہیں. چلو کوئی بات نہیں. تو میرے محترم بھائیو, اللہ نے ہمیں ڈرایا ہے کہ بچاؤ اپنے آپ کو بھی اور اپنے گھر والوں کو بھی, دوزخ سے بچاؤ. تو دیکھیں ہم صبح سے شام تک ہماری آنکھیں کون سے جن کاموں سے اللہ نے روکا ہے, اگر آنکھ وہ دیکھے گی تو یہ دوزخ جائے گی, آنکھ غلط دیکھے گی تو یہ آنکھ دوزخ جائے گی, کان غلط سنیں گے تو یہ کان دوزخ جائیں گے. یہ دوزخ کے کام کر رہے ہیں. اور اپنی اولاد کو بھی بچائیں. دیکھیں اللہ پاک نے ہمیں, گھر والوں کو بھی بچائیں, ہمارے گھر والوں. میرے محترم بھائیوں, قرآن میں اللہ نے 77 مرتبہ دوزخ کا ذکر کیا ہے. دوزخ کا, جہنم کا نام 77 مرتبہ اللہ تعالیٰ نے قرآن میں دوزخ کا ذکر کیا ہے. اور کتنی جگہ اللہ پاک نے آگ کا ذکر کیا ہے کہ آگ کا عذاب ہوگا. یہ کیوں؟ اور آج ہم صبح سے شام تک ہم ایسے زندگی گزار رہے ہیں جیسے ہمیں مرنا ہی نہیں ہے. قل یتوفاکم ملک الموت الذی وکل بکم, اللہ تعالیٰ فرماتے ہیں کہ تمہاری جان لینے والا ہے وہ موت کا فرشتہ جو تمہارے پیچھے لگا ہوا ہے. ثم الی ربکم ترجعون, پھر تم ہمارے دربار میں پیش کیے جاؤ گے, ہمارے پاس آؤ گے, تمہاری پیشی ہمارے پاس ہوگی, ہمارے پاس آ کے تمہاری پیشی ہوگی. اور ہم تم سے کیا کریں گے؟ ان الینا ایابہم ثم ان علینا حسابہم, تم ہمارے پاس آؤ گے اور ہم تم سے حساب لیں گے. ساری زندگی میں جو کیا ہے نا, اللہ کو حساب دینا پڑے, ہمیں بھی حساب دینا ہے اور ہماری اولاد کو بھی, ہمارے گھر والوں کو. تو دیکھیں میرے بھائیوں کہ ہماری اولاد کا رخ جنت کی طرف ہے یا دوزخ کی طرف ہے. ہر آدمی یہ دیکھے. آج ماں کو تو یہ فکر تو ہے کہ میرا بیٹا, اس کے کپڑے اچھے ہوں, اس کا کھانا اچھا ہو, اس کا جینا اچھا ہو دنیا کے اندر, اور یہ دوزخ کی آگ سے بچ جائے, کوئی فکر نہیں ماں کو. امتحان کے دنوں میں, آج کل امتحان چل رہے نا, تو ماں کہتی ہے کہ نماز کے لیے نہیں جاؤ مسجد میں, نماز چھوڑ دو. نماز تو کسی وقت بھی نہیں چھوڑ سکتے. اب دنیا کے امتحان کے لیے کہ یہ پاس ہو جائے, اور آخرت کے امتحان میں فیل ہو گیا, اور کروڑوں برس کی دوزخ کی آگ اس ماں نے اپنے بچے کے لیے الاٹ کرا دی. پتہ نہیں بیچاری کو تو پتہ نہیں. تو اپنی اولاد کی تربیت کریں. دیکھیں اولاد کی تربیت ماں کرے گی اور گھر کے ماحول سے کرے گی. ہم جیسا ماحول اپنی اولاد کو دیں گے, ہماری اولاد ویسے بنیں گے. ہاں, جیسا ماحول دیں گے ویسے ہمارے بچے جو بگڑ جاتے ہیں نا, ہم ان کو برا ماحول دیتے ہیں. یا تو گھر کا ماحول خراب ہوگا, یا جس ماحول میں وہ جا رہا ہے وہ ماحول خراب ہوگا. برے ماحول سے برا انسان بنتا ہے. انسان میں جو برائی آتی ہے نا, وہ کہیں برے ماحول سے آتی ہے. میں آپ کو ایک مثال دیتا ہوں. جیسے ایک ہمارا گھر ہے, اس گھر میں کوئی سگریٹ نہیں پیتا, نہ جو ہے وہ والد صاحب پیتے ہیں, نہ والدہ پیتی ہے, نہ اور بہنیں پیتی ہیں. اب ایک نوجوان اگر سگریٹ پی رہا ہے تو گھر سے تو اس نے سیکھا نہیں ہے. یہ اس نے کہاں سے سیکھا ہے؟ یہ کسی سگریٹ پینے والے کے پاس بیٹھا, اس دوست سے اس کی دوستی لگی, اور وہاں سے اس کے جراثیم آ گئے. جراثیم منتقل ہوتے ہیں نا. ہاں, بیمار کے ساتھ بیٹھیں گے, کوئی ایسی چیز اس نے کھا لی کہ جو جراثیم والی تھی, تو اب اس کو فوڈ پوائزن ہو جائے گا اور پیٹ اس کا خراب ہو جائے گا, اور سارا اس کی ساری صحت خراب ہو جائے گی. ایسے ہی یہ کسی گناہگار اور کسی نشے والے کے ساتھ بیٹھا, اس لیے نشائی بن گیا. یہ جو بڑے بڑے نشائی ہوتے ہیں نا, یہ پہلے دن نہیں بنتے بڑے نشائی, یہ شروع میں یہ کسی ایسے شخص کے ساتھ بیٹھتے ہیں. जो लोग आज लोगों को लूट रहे हैं, लोगों से चोरियां कर रहे हैं, बुराइयां कर रहे हैं, ये किसी बुरे माहौल में गए, किसी बुरे दोस्त के साथ बैठे तो ये बुरे बन गए। तो बुरा माहौल इंसान को बुरा बनाता है, बुराई इंसान को बुरा बनाती है। एक इंसान अच्छाई करे और वो बुरा हो, ये नहीं हो सकता। बुराई करेगा तो बुरा बनेगा, बुरों के साथ रहेगा, अच्छों के साथ रहे और बुरा बन जाए, ये नहीं हो सकता। एक बच्चे को आप मस्जिद में ले आओ और उसको एक साल तक भी मस्जिद में रखो, इंशाल्लाह एक दिन भी सिगरेट नहीं पिएगा और एक दिन भी गाली नहीं देगा। मस्जिद में कौन गाली देगा? कोई देगा गाली मस्जिद में? एक दिन भी वो गुनाह नहीं करेगा, वो एक नमाज भी नहीं छोड़ेगा। मस्जिद का माहौल ऐसा है। अब वो जिस माहौल में जा रहा है, अगर उसका माहौल बुरा है तो हमारा बच्चा कभी अच्छा नहीं हो सकता। देखें, ये माँ बाप से बहुत बड़ा कसूर हो रहा है आज। न तो माँ बाप घर के अंदर माहौल दे रहे हैं उनको दीन का, और न उनको दीन के माहौल में भेज रहे, तो बच्चे कहां से अच्छे होंगे। जुमे का बयान होता है मस्जिदों में, अल्लाह रसूल की बात होती है, कितने नौजवान बच्चे उस बयान में बैठते हैं। हमारी मस्जिद के अंदर जो है ना, जब बयान खत्म होता है ना, तो अक्सर लोग यानी 60-70% लोग बयान के बाद आते हैं। तब एक आदमी अल्लाह रसूल की बात नहीं सुनेगा ना, तो अल्लाह उसके ऊपर दीन को नहीं थोपते, ऐसे नहीं मिला करते। हिदायत बहुत कीमती चीज है, अल्लाह का दीन सबसे ज्यादा कीमती है। इस दुनिया में सबसे ज्यादा कीमती चीज अल्लाह का दीन है, अल्लाह का हुक्म है, अल्लाह का कुरान है, अल्लाह के रसूल की हदीस है। वो इंसान को बगैर मेहनत के नहीं मिल सकती। आदमी उसके लिए कोई मेहनत ना करे और कि जी मुझे दीन आ जाए, ऐसा नहीं आएगा। दीन बगैर मेहनत के नहीं आता, माहौल के बगैर नहीं आएगा। माहौल में हम जाए नहीं, हम अपनी औलाद को दीनी माहौल ना दें और हम कह जी हमारे बच्चे दोजख की आग से बच जाए, नहीं बच सकते। इसलिए मेरे मोहतरम भाइयों, अपने घरों में माहौल बनाना पड़ेगा। देखें, हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने हुक्म दिया कि आप अपने बीवी को, बच्चे को ला के मक्के में ले आए। शाम से अपने बच्चों को लाए मक्के में, और मक्का मुकरमा के अंदर वहां पे कोई खाने का इंतजाम नहीं, पानी का इंतजाम नहीं, कोई इंतजाम नहीं, मगर अल्लाह ताला के हुक्म पर अपने बच्चे को ला के वहां छोड़ दिया और वहां से चले गए। अल्लाह ताला ने वहां जमजम का बंदोबस्त किया और हजरत इस्माइल अलैहिस्सलाम और हजरत हाजरा रजी अल्लाह अन्हा ये रहने लगी वहां। जब हजरत इस्माइल अलैहिस्सलाम 12-13 साल के हुए तो हजरत इब्राहिम अलैहिस्सलाम वापस आए, और वापस आने के बाद अपनी जोजा से फरमाया कि इस्माइल को मुझे अपने दोस्त से मिलाना है, और दोस्त से मुराद अल्लाह है, अल्लाह से मुलाकात के लिए इसको लेके जाना है, आप इसको तैयार करो। तो उन्होंने तैयार किया, कपड़े पहनाए और इस्माइल अलैहिस्सलाम को मिना में ले गए। अच्छा, जब मिना में ले जा रहे थे तो इस्माइल अलैहिस्सलाम ने कहा, ये शैतान आया और आकर के हजरत हाजरा से कहा कि देखो, आपको पता है आपका बेटा, आपका शौहर आपके बेटे को कहाँ लेके जा रहा है? क्यों कहाँ लेके जा रहा है? अपने दोस्त से मिला लेंगे। नहीं, उसको ज़बह कर रहा है। बाप तो अपने बेटे को ज़बह नहीं कर सकता। क्यों ज़बह कर रहा है? तो शैतान ने कहा कि अल्लाह ने हुक्म दिया है। तो हजरत हाजरा ने कहा, ओहो, तुम तो शैतान हो, अगर अल्लाह ने हुक्म दिया है तो ज़बान हाल से यूं फरमाया होगा कि एक इस्माइल क्या हजारों इस्माइल अल्लाह पे कुर्बान हो सकते हैं। अल्लाह पे तो सब कुछ लग सकता है। और उसको पत्थर मारे, वो शैतान वहां से भाग गया। हजरत इस्माइल अलैहिस्सलाम के पास आया और इस्माइल अलैहिस्सलाम ने कहा कि अब्बा, एक आदमी आया और यूं यूं कर रहा है, ऐसे गले की तरफ इशारा करके यूं यूं कर रहा है। तो हजरत इब्राहिम अलैहिस्सलाम ने कहा, तो शैतान, इसको पत्थर मारो। उन्होंने उसको पत्थर मारे, वो भाग गया शैतान। फिर हजरत इब्राहिम अलैहिस्सलाम के पास आया। बहरहाल आप देखें कि हजरत इस्माइल अलैहिस्सलाम को ले गए इब्राहिम अलैहिस्सलाम। तो हजरत इब्राहिम अलैहिस्सलाम ने फरमाया कि बेटा, मैंने ये ख्वाब देखा है कि मैं आपको ज़बह कर रहा हूं, अब आपका क्या ख्याल है? उलमा फरमाते हैं कि ये इसलिए नहीं पूछा था कि अगर वो कहे कि जी मुझे ज़बह नहीं होना या मैं तैयार नहीं हूं, तो इस्माइल अलैहिस्सलाम को ज़बह न किया जाता, इसलिए नहीं, बल्कि ये ताकि उस बच्चे की राय मालूम हो जाए कि उसका अपना जज्बा क्या है। अल्लाह हमें वो जज्बा बताना चाह रहे थे, अल्लाह पाक हमें वो जज्बा बच्चे का बताना चाह रहे हैं। बच्चे ने कहा, या अब अति फ़ाइल मात हो उमर, ए अब्बा जान, इफ़ाइल के माने आप फौरन अभी इस पे अमल करें। جیسے اللہ کا حکم ہے، کھڑے ہو کر، لیٹ کر، بیٹھ کر، اور گولی مار کر، چھری سے، تلوار سے، جس طرح سے میرے اللہ چاہتے ہیں میں جان دینے کے لیے تیار ہوں۔ یہ اس بچے کا جذبہ بتانے کے لیے اللہ پاک نے بہت سارے واقعات اللہ نے بیچ میں حذف کر دیے، اور بہت سارے واقعات اللہ نے قرآن میں نہیں بتائے۔ یہ واقعہ اللہ نے قرآن میں کیوں بتایا کہ ایک بچے سے اللہ کیا چاہتے ہیں، اس کی کیا تربیت ہو، اس بچے کی کیا تربیت ہونی چاہیے، یہ ماں باپ کو سکھایا جا رہا ہے کہ بچہ یہ کہے کہ ابا جان جو اللہ کا حکم ہے آپ اس میں تاخیر کیوں کر رہے ہیں۔ اور ستجدنی انشاء اللہ من الصابرین، اور ہم آپ مجھے صبر کرنے والا پائیں گے۔ اللہ تعالیٰ فرماتا ہے فلما اسلما، جب دونوں اللہ کے حکم کے سامنے جھک گئے۔ باپ، اس ابراہیم علیہ السلام نے خواب دیکھا، نبی کا خواب وہی ہوتا ہے، تو یہ نہیں کہا اللہ تعالیٰ سے کہ اللہ آپ نے مجھے خواب میں جو حکم دیا ہے اس کو آپ بدل دیں، کوئی دوسرا حکم دے دیں، اس حکم کے پورا کرنے میں کیا فائدہ ہے، یہ نہیں، چوں چرا نہیں ہے، چوں چرا نہیں ہے۔ اور زبان حال سے یوں فرمایا گویا کہ آپ ایک اسماعیل چاہتے ہیں، ہزاروں اسماعیل آپ کے حکم پہ قربان۔ کہتے ہیں یہ چھری جو چلائی ہے یہ اسماعیل علیہ السلام پہ نہیں چلائی، یہ اپنے جذبات پہ چلائی ہے۔ یہ قیامت تک کے آنے والے مسلمانوں کو یہ بتایا اور سکھایا ہے کہ مسلمان سب پہ چھری چلا سکتا ہے مگر اللہ کو نہیں چھوڑ سکتا، اللہ کے حکم کو نہیں چھوڑ سکتا، اللہ کی فرمانبرداری کو نہیں چھوڑ سکتا، میں اللہ کو نہیں چھوڑ سکتا، ہماری ہر خواہش ذبح ہو جائے، میری ہر چاہت، ہر تمنا، ہر امید۔ آج تو مسلمان ایک نظر کو حرام سے جھکانے کے لیے تیار نہیں ہے، اور انہوں نے اپنے بچے پہ چھری چلانے کے لیے تیار ہو گئے، اپنی اس خواہش پہ چھری چلائے، دل اندر سے چاہے گا گناہ کرنے کو، اس گناہ کے جذبے پہ چھری چلائے۔ یہ قیامت تک کے لیے یہ قصہ اللہ نے قرآن میں، اللہ کو پتا تھا کہ اسماعیل علیہ السلام نے ذبح نہیں ہونا ہے، یہ جو چھری چلائی گئی یہ چھری جذبات پہ چلائی گئی، خواہشات پہ، تمناؤں پہ، امیدوں پہ، کہ میری کوئی امید نہیں ہے، میرا کوئی جذبہ نہیں ہے، میں اللہ کے لیے ہر جذبے پہ چھری چلاؤں گا۔ آج کا مسلمان کہتے جی میں حرام نہیں چھوڑ سکتا، حرام چھوڑوں گا، سود، رشوت، تمہیں کیسے پالوں پلوں گا، چھری چلائے اس حرام پر، کہ میں بھوکا مر جاؤں گا لیکن میں حرام، میں جھوٹ بول کے نہیں کماؤں گا، میں دھوکہ دے کے نہیں کماؤں گا، میں رشوت کا پیسہ نہیں لوں گا، میں سود کا پیسہ نہیں لوں گا، میں چوری کا پیسہ نہیں لوں گا۔ مسلمان عورت کہے کہ میرے سر سے، میرے سر پہ چھری چل جائے لیکن دوپٹے کو نہیں ہٹا سکتی، میں اپنے چہرے کو نہیں کھول سکتی، میرا چہرہ، میرا گلا میرے جسم سے جدا ہو سکتا ہے لیکن میرے چہرے کو کوئی نہیں دیکھ سکتا۔ یہ مسلمان عورت کا جذبہ اللہ پاک بتانا چاہ رہے ہیں کہ عورت کا جذبہ کیا ہونا چاہیے۔ یہ چھری کا مسئلہ نہیں، یہ تو چھری روزانہ اپنے جذبات پر ہم نے چھری چلانی ہے کہ میں اپنی خواہشات پہ نہیں چلوں گا، میں اپنی مرضی والی زندگی نہیں گزاروں گا، میں اللہ کی پسندیدہ زندگی، اللہ کی پسند والی، اللہ کو خوش کرنے والی، اللہ کو راضی کرنے والی زندگی گزاروں گا، میں فیشن، یہ سارے دنیا کے فیشنوں پہ چھری چلائیے حضرت ابراہیم علیہ السلام، ہم دنیا والوں کے فیشنوں پہ چھریاں چلائیں گے، ہم نہیں چلیں گے فیشن پہ، ہم اللہ کے رسول کے غلام ہیں، ہم کسی کے غلام، ہم فیشن والوں کے غلام نہیں ہیں، ہم فیشن والوں کے غلام نہیں ہیں۔ ایک چھوٹا سا بچہ ہے، وہ گردن کٹانے کے لیے تیار ہے، گردن کٹانے کے لیے، اور آج ہم اپنے بچے سے کہتے ہیں بیٹا ذرا سر پہ ٹوپی رکھ لے، آپ علیہ السلام کی سنت ہے، وہ سر پہ ٹوپی رکھنے کے لیے تیار ہے، کہتے ہیں بیٹا اپنے بال جو ہے نا وہ اللہ کے نبی کے سنت طریقے سے بال کر لے، وہ بال سنت طریقے سے کرنے کے لیے تیار نہیں ہے۔ بیٹا اپنا سر اللہ کے سامنے جھکا، وہ سر جھکانے کے لیے تیار نہیں، اور وہ بچہ سر کٹانے کے لیے تیار ہے۔ یہ قیامت تک کے آنے والے انسانوں کو اللہ پاک نے ایک سبق دیا ہے کہ ہم اپنی اولاد کی کیسے تربیت کریں۔ جو آج ہماری اولادیں ناچ گانے پہ اور موویوں پہ اور جو ہے وہ یعنی فحاشی بے حیائی پہ مرنے مٹنے والی ہے، یہ کیوں، ہم نے محنت نہیں کی اپنی اولاد میں، ہماری یہ اولاد اللہ پہ مرنے مٹنے والی ہے، ہمیں اللہ کو آج دوستوں کو خوش کر رہے ہیں اور اللہ کو ناراض کر رہے ہیں۔ भाई आपने ये काम क्यों किया? कहते दोस्त कर रहे थे तो मैंने भी ये किया, दोस्त हमें जहर पिलाएंगे तो हम जहर पी लेंगे। भाई आपने नशा क्यों शुरू किया? ये दोस्त कर रहे थे तो इसलिए मैं भी नशे में लग गया। और हजरत ने लिखा है फजाइल आमाल में कि मिसवाक इसका फायदा यह है कि मरते वक्त उसको कलमा नसीब होता है। और हमने अपने वालिद मरहूम रहमुल्लाह को देखा कि हमारे वालिद साहब मरते हमेशा मिसवाक की आदत थी, और मौत के वक्त सेंस नहीं था, दिमाग काम नहीं करता था, बात नहीं करते थे, 5-6 महीने से उन्होंने कोई बात नहीं की थी, दिमाग काम नहीं करता था, और मौत के वक्त कलमा पढ़ा और फिर रूह परवास कर गए। ये मिसवाक की बरकत है। और इसके मुकाबले में कहते हैं एफ्यून और नशा जो आदमी करता है इसको मौत के वक्त कलमा याद नहीं आता। और आज शैतान ने कितनों को मुसलमानों को नशे में लगा दिया है बेचारों को, ताकि मुसलमान कलमे से महरूम हो जाए। तो शैतान की चालें हैं। तो एक वाकया अल्लाह ताला ने हमें सुनाया, एक किस्सा सुनाया, और उस किस्से में अल्लाह ताला ने हमें ये कहा कि ये माँ और माँ की तरबियत, ये बेटा घर की फिजाओं में ये बेटा इस जज्बे के साथ बना। हजरत इब्राहिम अलैहिस्सलाम ने अपने बेटे से कहा कि इस्माइल तुम क्यों अल्लाह पे जान देने के लिए तैयार हो? तो हजरत इस्माइल अलैहिस्सलाम ने कहा कि अब्बा दुनिया से जाऊंगा, आखिरत में जन्नत मिल जाएगी, जन्नत करोड़ों गुना बेहतर है इस दुनिया से, और अब्बा आपके गोद से जाऊंगा और अल्लाह के मुकद्दस दरबार में पहुंच जाऊंगा, अल्लाह आपसे अच्छे हैं। एक छोटा सा बच्चा, उसके जज्बा, उसका जज्बा अल्लाह के लिए आखिरत के लिए इतना है। और आज हमारे बच्चे को आखिरत का पता नहीं, जन्नत का पता नहीं, अल्लाह का पता नहीं, अल्लाह के रसूल का पता नहीं, ये हमारी मेहनत के न होने की वजह, हमने मेहनत नहीं की, मेहनत के हमने मेहनत छोड़ दी, अपनी औलाद की तरबियत हमने नहीं की। हमने कितना वक्त अपनी औलाद को दिया, वो कितना उनका जहन बनाया, उनको नेक माहौल में कितना हमने जोड़ा। तो मेरे मोहतरम भाइयों, ये कसूर हमारा है, और हमने अपने घर वालों के साथ ज्यादती की है। हमने अपने घर वालों को वो माहौल और वो माहौल नहीं दिया, बातिल ने माहौल हमारे घरों में पहुंचा दिया, बातिल का माहौल घर में पहुंच गया, इस वजह से हमारा घर भी उसी माहौल का शिकार हो गया। तो अपने घरों के माहौल को हम बदलें, हमारे घर वालों घरों में हमारे बच्चों का रुख, हमारे घर वालों का रुख अल्लाह की तरफ हो जाए, हम अल्लाह को मकसद बनाकर अपनी जिंदगी गुजारें कि हमारा मकसद अल्लाह को राजी करना है, अल्लाह को खुश करना है, अल्लाह के हुक्म पे चलना है। जब बच्ची तैयार होगी हमारी कि मैंने अल्लाह को राजी करना है, फिर उसके सर से दुपट्टा दुनिया की कोई ताकत नहीं उतार सकती, उसको चेहरे को दुनिया की कोई ताकत नहीं खोल सकती। जब अंदर से उसका जज्बा हो कि मैंने हजरत फातिमा वाली जिंदगी इख्तियार करनी, हजरत फातिमा की हया और पाकदामनी वाली जिंदगी से मुझे मोहब्बत है, मैं उस तरह की जिंदगी गुजारना चाहती हूं, मैं उस तरह की जिंदगी गुजारना चाहती हूं। तो मेरे मोहतरम भाइयों, अपने घरों में हम फिजाएं बनाएं, हमारे घर में बच्चों का रुख अल्लाह की तरफ हो जाए और अल्लाह के रसूल की तरफ हो जाए। अल्लाह के हमारे ऊपर कितने बड़े एहसानात हैं, हम बैठ करके अपने घरों में अल्लाह के तज़किरे करें, अपने भाइयों को घर वालों को अल्लाह की तरफ उनका रुख मोड़ने के लिए उनको बताएं कि अल्लाह कौन है। वो अल्लाह जिसने हमें जमीन दी, वो अल्लाह जिसने हमें आसमान दिया, वो अल्लाह जिसने हमारे लिए हवाएं चलाई, वो अल्लाह जिसने हमें पानी दिया, वो अल्लाह जिसने हमारे लिए सूरज बनाया, वो अल्लाह जिसने हमारे लिए चांद बनाया, वो अल्लाह जिसने हमारे लिए सितारे बनाए, वो अल्लाह जिसने हमें आंखें दी, ये बाहर का जितना नक्शा है ये अल्लाह ने बनाया, और हमारा जो कुछ हमारे पास है ये अल्लाह ने हमें दिया है। बेटा हमारा कुछ भी नहीं है, ये आंखें अल्लाह ने दी, ये कान अल्लाह ने दिए, ये जबान अल्लाह ने दी, ये हाथ पांव अल्लाह ने दिए, ये अल्लाह हमें खिलाते हैं पिलाते हैं, अल्लाह हमें देते हैं सेहत अल्लाह देते हैं, इज्जत अल्लाह देते हैं, माल अल्लाह देते हैं, रोजी अल्लाह देते हैं। अब ये अपने बच्चे का हम जहन बना रहे हैं, हमारा बच्चा अल्लाह को जानता ही नहीं, कहां से उसकी तरबियत होगी, अल्लाह के रसूल को नहीं जानता। ये कलमा हमें किसके बदले में मिला है? अल्लाह के रसूल अलैहिस्सलाम के बदले में मिला है। हम किसके उम्मती हैं? सारी उम्मतों में ये उम्मत सबसे अफजल है, क्यों? कि अल्लाह के रसूल अलैहिस्सलाम की उम्मत है, आपकी वजह से ये उम्मत अफजलुल उमम खैरुल उमम बन गई। आपकी वजह से हमें कुरान मिला, आपकी वजह से हमें जन्नत का पता चला, आपकी वजह से हमें दोजख का पता चला, आपकी वजह से हमें नफे का पता चला, नुकसान का पता चला, आपने हमारे लिए आंसू बहाए हैं, आज कोई किसी के लिए आंसू बहाता है? अल्लाह के रसूल ने हमारे लिए आंसू बहाए, हमारे लिए दुआएं की हैं, और आपने फरमाया कि अल्लाह ने हर नबी को एक दुआ दी और उस नबी ने वो दुआ मांग के दुनिया में अल्लाह से वो नेमत ले ली, और मैंने अपनी दुआ नहीं मांगी। सहाबा ने कहा क्यों या रसूल्ला? क्या क्यामत के दिन जब मेरी उम्मत सबसे ज्यादा परेशान होगी और सबसे ज्यादा जरूरतमंद होगी, मैंने उस दुआ को उस वक्त के लिए रखा है। आप दुआ मांग लेते अपने हजरत हुसैन हसन के लिए, वो शहीद ना होते। हजरत अली के लिए दुआ मांग लेते, वो शहीद ना होते। हजरत उस्मान हजरत उमर के लिए दुआ मांग लेते, वो शहीद ना होते। आपने अपने सहाबा के लिए, अहले बैत के लिए, बच्चों के लिए दुआएं नहीं मांगी, और आपने फरमाया मैंने वो दुआ अपनी उम्मत के लिए क़यामत के दिन के लिए रखी है कि क़यामत के दिन मैं अल्लाह पाक के दरबार में अर्ज करूंगा अल्लाह मेरी उम्मत को बख्श दे। आपके कितने बड़े एहसानात हैं हमारे ऊपर। तो आप सल्लल्लाहु अलैहि वसल्लम के एहसानात और आपकी मोहब्बत अपने बच्चों के दिलों में बिठाएं। अपनी औलाद की हम तरबियत करेंगे तो होगी। मेरे मोहतरम भाइयों, आज हमारी औलाद का खुलासा क्या है? सुबह उठती है, स्कूल जाती है, स्कूल के वैन में बैठती है, गाने सुनती है, स्कूल में जाती है, शुरू में नाच सिखाते हैं, ढोल बजाते हैं, असेंबलियों में ढोल बजाते हैं, फिर आजकल म्यूजिक की क्लासें होती हैं, हमारे बच्चों को डांसर बनाया जा रहा है उनको। और फिर मेरे मोहतरम भाई, जब बच्चे वापस आते हैं घरों में तो कोचिंग चले जाते हैं, कोचिंगों में भी मखलूत माहौल है, मखलूत माहौल है। हमने अपने बच्चों को किसके हवाले किया जो कभी नमाज नहीं पढ़ता? जिस औरत के पास हया नाम की कोई चीज नहीं है, हमने अपने बच्चों को उसके हवाले किया। फिर हम कहे जी हमारे बच्चे में हया नहीं है, वो बेहया हो गया है, माँ के सामने जोर से बोलता है। हमने उसको बेहया औरत के हवाले किया, उसने तरबियत ही यूं की है। बेहया से बेहयाई आएगी, हया वाले से हया आएगी। फिर शाम को घर आया, फिर टीवी के हवाले कर दिया, नेट के हवाले कर दिया, कुछ वक्त बीच में मिला था वो मोबाइल के उस चक्कर में लग गया। अब बच्चे की तरबियत कहां से होगी? ये हमारे बच्चों का खुलासा है कि नहीं? तो तरबियत कहां से होगी? हम कहें जी हमें वक्त नहीं है, औरतें सारा दिन घरों में या सोती हैं या फिर टीवी देखती हैं या ड्रामे देखती हैं या मोबाइलों पे घंटों घंटों। एक अभी एक घर के अंदर लड़ाई हुई मियां बीवी की, और बीवी को गुस्सा आया, उसने शौहर को भी कत्ल किया और तीन बच्चों को कत्ल किया, उसने चार बच्चों को कत्ल किया और एक बच्चा जो है वो बच गया, और फिर अपने को कत्ल कर दिया उसने। पांच कत्ल किए उसने, तीन बच्चे और एक अपने को, अपने शौहर को, पांच अफराद को उसने कत्ल किया, बच्चा जख्मी हो गया। तो उस बच्चे से पूछा गया तो उसने कहा कि डैडी जो है ना वो मम्मी से अक्सर नाराज रहते थे इस बात पे कि वो बहुत लंबी लंबी फोन पे बातें करती थी, सहेलियों से बात करती होगी। अब शोहर घर में बैठा हुआ है, वो बात कर रही है अपनी माँ से, कभी किससे कभी किससे। तो शोहर कहेगा मैं किस लिए आया हूं बताओ? ये इस मोबाइल ने घर की जिंदगी को तबाह कर दिया। इसको तो औरत को तो मोबाइल दे ही नहीं सरे से, और न बच्चों को दे। जिसने अपने बच्चों को बिगाड़ना है ना उनको मोबाइल दे दे, फिर आप उससे कभी भी तमन्ना नहीं रखेंगे कि आपका बच्चा बनेगा। मर जाए उसको नहीं दे मोबाइल, उसको बेटा मर जाओ मैं नहीं दूंगा मोबाइल। हम जहर देते हैं अपने बच्चे को, वो बच्चा है जहर मांग रहे हम दे दें उसको। इस मोबाइल ने तो बड़ों बड़ों को तबाह किया, तो बच्चे कहां से बचेंगे? जी मैं नेट देख रहा हूं, नेट में आप देखें, आप उसके साथ बैठे, माँ बेटी के साथ बैठ करके उसको नेट देखने दे, वो क्या देख रही है नेट में? आपने कभी चेक किया कैसे आपकी औलाद की तरबियत होगी? हमारी औलाद की तरबियत कैसे होगी? हम खुद अपनी औलाद के पांव पे खुलाड़ियां मार रहे हैं, ये हमारा कसूर है, और पूरे हमारे पूरे माहौल में ये हो रहा है। मेरे मोहतरम भाइयों, जितना भी हमारे आसपास के अंदर जो माहौल है, अब मेरे मोहतरम भाइयों और दोस्तों, कैसे ये माहौल कैसे बदले, ये हमारी जिम्मेदारी है। जो हमारा पड़ोसी मस्जिद में नहीं आ रहा, हमारा पड़ोसी मस्जिद में नहीं आ रहा, उसने बेनमाजी की फिजा बनाई है, हमारा बच्चा भी उसके घर में जाएगा वो भी बेनमाजी बनेगा, हमारा बच्चा उसके बच्चों के साथ खेलेगा वो बेनमाजी बनेगा, तो ये कसूर हमारा हुआ। हम अगर उसको नमाजी बनाते और उसके बच्चे को मस्जिद के माहौल में लाते तो वो और उसका बच्चा दीनदार होता। एक बेपर्दा औरत मोहल्ले में निकलती है, वो पूरे मोहल्ले की औरतों को ये बता रही है कि औरत ऐसी होनी चाहिए, वो अपनी बेहयाई पूरे मोहल्ले में फैला रही है। अब कल हम कहें जी हमारी बेटी तो बेहया हो गई और वो बात नहीं मानती है, वो नाफरमान हो गई, तो उसको किसी ने बेहया बनाया है। हमने उस बेहया औरत की फिक्र नहीं की, हमने अपने घरों में माहौल नहीं बनाया। हमारे मोहल्ले में वो औरत कैसे, वो और आज हमें अपने मोहल्ले की फिजाओं की कोई फिक्र नहीं है कि हमारे मोहल्ले में क्या हो रहा है, हमारे इस मोहल्ले में क्या हो रहा है, हमें कहीं कोई फिक्र नहीं। मोहल्ले में शादी होती है, उसमें ढोल बजता है, किसी नमाजी के कान पे जू नहीं रेंगती कि जी ये जो ढोल बज रहा है ये कितनी बड़ी अल्लाह की नाफरमानी है और इसको सारे मोहल्ले वालों को हम नाचना और गाना सिखा रहे हैं। किसी को फिक्र ही नहीं है कि कोई इसके लिए सोचे कि भाई हम कैसे इस बुराई को खत्म करें। तो मेरे मोहतरम भाइयों, कसूरवार और मुजरिम हम हैं, हमने मेहनत नहीं की, इसलिए हम तौबा करें, अल्लाह से माफी मांगे। अल्लाह पाक ने हमें थोड़ी सी जिंदगी दी है मेरे मोहतरम भाइयों, रोजाना हम जनाजे देख रहे हैं, चंद दिनों की जिंदगी है, ये चली जाएगी, ये जिंदगी कभी वापस नहीं आएगी। ये औलाद हमारे पास अमानत है, ये बच्चे, ये बीवी, ये घर वाले अमानत है, हमने इस जिम्मेदारी अल्लाह को जवाब देना है। अल्लाह हमसे जवाब लेंगे कि हमने आपने अपने घर में क्या मेहनत की थी, अपने घर वालों को कितना दीन सिखाया था, दीन बताया था। इसलिए हम सब मिलकर के इसकी फिक्र करें कि भाई हमारे मोहल्ले में कोई अल्लाह का हुक्म न टूटे और आप अलैहिस्सलाम की कोई सुन्नत न छूटे, हमारे बच्चों से कोई अल्लाह का हुक्म न मिटे, हमारे बच्चे मस्जिद में आने वाले हों। अब देखिए माशाल्लाह, ये हमारे यहाँ पीएफ केट से जमात आई है, यूनिवर्सिटी है और नौजवान है, माशाल्लाह सारे नौजवान हैं, वो साथियों ने मेहनत की, अब 3 दिन के लिए आए हैं, सारा दिन मस्जिद में रह रहे हैं और कितने नौजवानों से मुलाकात की, उनको माशाल्लाह दावत दी, उनको तैयार किया अल्लाह के रास्ते में निकलने के लिए। अब यही नौजवान है, इन पर मेहनत हो गई तो अब दूसरों को मस्जिद में लाने वाले बन गए, दूसरों को नेकियों पे लाने वाले बन गए, दूसरों को अच्छाई पे लाने वाले बन गए। तो हमारे इन बच्चों के अंदर इस्तेदाद और सलाहियत है कि हम मेहनत करें। अल्लाह ताला भी हमें दीन के लिए हम सब फिक्रमंद हो। देखें अल्लाह का दीन हमारा है, ये दीन हमारा है, हमें इसके लिए फिक्रमंद होना है कि हमारे बच्चों में दीन हो, हमारे घरों में दीन हो, हम अपने घर वालों को, बच्चों को मस्जिद के माहौल के साथ जोड़ें। अल्लाह ने हमें ये माहौल दिया है, इस माहौल की हम कदर करें। अल्लाह हम सबको अमल की तौफीक अता फरमाए। اللهم لك الحمد كما انت। और घर में तालीम का एहतमाम करें। हमारी दरख्वास्त है भाई, हम अभी जोड़ में गए थे, पिछले इतवार को हम जोड़ में थे तो हजरात ने बहुत इसकी ताकीद फरमाई कि हर भाई अपने घर में तालीम कराए। मैं सबसे दरख्वास्त करूंगा कि सब अपने घर में फजाइल अमाल से आधा घंटा पौना घंटा तालीम कराए, इसकी बड़ी बरकत, इसकी बरकत से हमारे घर में नमाजी बनेंगे और घर में सुन्नतें जिंदा होंगी, घर में अल्लाह ताला का खौफ पैदा होगा, इसके बड़े जबरदस्त असरात हैं। हम में से हर भाई नियत करें इंशाअल्लाह। اللهم لك الحمد كما انت اهل صل على محمد كما انت اهل وفعل بنا ما انت اهل فانك انت اهل التقوى واهل المغفره اللهم صل على سيدنا محمد وبارك وسلم عليه। اللهم हमारे गुनाहों को माफ फरमा, हमारी खताओं को माफ फरमा, हमारी लग्जिशों को माफ फरमा दे। आज तक जो हमने दीन को नहीं सीखा, उस पर अमल नहीं किया और उसको अपनी जिंदगी में न लेकर आए, दीन के लिए मेहनत नहीं की और दीन मिटा और हमने इसके लिए कोई कोशिश न की, अल्लाह हमें माफ फरमा। हमारे घरों में दीन को दाखिल फरमा, दीन की फिजाओं को कायम फरमा। अल्लाह हमें अपने हुक्मों पे चलने वाला बना, आप अलैहिस्सलाम के मुबारक सुन्नतों पे चलने वाला बना। हमारे घर की फिजाओं को बदल दे, बेहयाइयों को हया से बदल दे, बेरा रवि को अल्लाह पाक दामनी से बदल दे। अल्लाह हमारी औलाद को नेक बना, साले बना, मुत्तकी बना, परहेजगार बना। अल्लाह उनके अंदर अपना खौफ पैदा फरमा, माँ बाप का फरमा बरदार बना, बीवियों को शोहरों के लिए अच्छे अखलाक वाला बना, शोहरों को बीवियों के लिए नरम और अच्छे अखलाक वाला बना। आपस की लड़ाइयों को ख़त्म फरमा, नफरतों को ख़त्म फरमा और आप अलैहिस्सलाम की सुन्नत वाली ज़िंदगी को आम फरमा। हर मुसलमान को सुन्नत के मुताबिक चलने वाला बना, हमारे घरों के अंदर अपने अहकामात को जिंदा फरमा, आप अलैहिस्सलाम के मुबारक तरीकों को जिंदा फरमा। हमारी औलादों को आलिम बना, नेक बना, साले बना, कुरान हदीस का पढ़ने वाला बना। अल्लाह उनको बच्चों के इम्तिहानात हो रहे हैं, मैट्रिक 9 वगैरह के, अल्लाह सब बच्चों को अच्छे नंबरों से कामयाब फरमा, आला से आला नंबरों, दुनिया और दीन दोनों की तालीम उनको अच्छी अता फरमा, दुनिया की तरक्की भी अता फरमा और आखिरत की तरक्की भी अता फरमा। अल्लाह हमारी औलाद को हमारी आंखों की ठंडक बना दे, हमारे लिए آخرت میں جنت کے اعلیٰ درجات حاصل کرنے کا ذریعہ بنا دے، ہمارے لیے صدقہ جاریہ بنا دے، ہماری اولادوں کو گناہوں سے، معصیتوں سے، برائیوں سے، برے ماحول سے، برے دوستوں سے، برائیوں سے، بری چیزوں سے محفوظ فرما دے. اے اللہ، جو عورتیں آئی ہیں ان کے آنے کو قبول فرما، اس کی برکت سے ان کے گھروں میں دین کو زندہ فرما، اپنے احکامات کو زندہ فرما، آپ علیہ السلام کی مبارک سنتوں کو زندہ فرما، میری دعاؤں کو قبول فرما. وصلی اللہ تعالی علی خیر خلقی محمد وعلی آلہ وصحابہ اجمعین. اللہم آمین برحمتک.